यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमट्टा। शुरूमा प्रमुख समाचार। निर्वाचन मार्फत व्यक्त मतले जनप्रतिनिधिको काँधमा ठूलो दायित्व आएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। कतै पनि पुनः मतदान गर्नु नपर्ने गरी सम्पन्न सफल निर्वाचनको मानक आगामी निर्वाचनहरूमा पनि कायम गर्नुपर्नेमा प्रधानमन्त्री सुशीला कार्कीको जोड़। प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूले भोलि शपथ लिनुहुँदै प्रधानमन्त्री कार्कीद्वारा भदौ 23 र 24 गतेको घटना सम्बन्धी जाँचबुझ आयोग 2082 प्रतिवेदन सहित 3 महत्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय। इरानमा जारी द्वन्द अन्त्य गर्न अमेरिकाद्वारा 15 बुँदे युद्ध विराम प्रस्ताव र प्रधानमन्त्री कप क्रिकेटमा कोशीलाई 16 रनले पराजित गर्दै कर्णाली प्रदेश पहिलो जीत हात पार्न सफल। समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन मार्फत जनताले प्रकट गरेको मतले जनप्रतिनिधिको काँधमा ठूलो दायित्व आएको बताउनु भएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 सम्पन्न भएको अवसरमा निर्वाचन आयोगले आज काठमाण्डुमा आयोजना गरेको जलपान कार्यक्रममा राष्ट्रपति पौडेलले सामाजिक न्याय र सुशासन कायम गर्दै मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न सबैमा आह्वान गर्नुभयो। राष्ट्रपति पौडेलले निर्वाचनमा मतदाताले व्यक्त गरेको मतादेशले मुलुकको भविष्यलाई दिशा निर्देश गरेको बताउनुभयो।
लोकतन्त्रले प्रदान गरेको आफ्ना प्रतिनिधि चुन्ने अधिकारको प्रयोग गरी महान उत्सवमा नेपाली नागरिकले देखाउनु भएको उत्साहपूर्ण सहभागिताले हाम्रो लोकतान्त्रिक प्रणाली प्रतिको अटुट विश्वासलाई पुनः पुष्टि गरेको छ र संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ तुल्याएको छ। मतदाताले मतदान केन्द्रसम्म पुगेर व्यक्त गर्नुभएको मतादेशले मुलुकको भविष्यलाई दिशा निर्देश गरेको छ। निर्वाचन मार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने ठूलो दायित्व अब जनप्रतिनिधिको काँधमा आएको छ।
त्यसै अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले देशभरका कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नु नपर्ने गरी शान्तिपूर्ण रूपमा निर्वाचन सफल भएको मानक आगामी निर्वाचनमा कायम गर्नुपर्नेमा जोड़ दिनुभयो। कानूनी र राजनैतिक शून्यता, सुरक्षा संवेदनशीलता रहेको स्मरण गर्नुहुँदै प्रधानमन्त्री कार्कीले चुनौतीपूर्ण अवस्थामा पनि आयोगको अठोट र सरकारको सहयोगले निर्वाचन सम्भव भएको जानकारी गराउनुभयो। प्रधानमन्त्री कार्कीले यसपटक लोकतान्त्रिक मूल्य मान्यता सुदृढ बनाउन जनताले स्पष्ट जनादेश दिएको बताउनुभयो।
यस निर्वाचन मार्फत आम मतदाताले स्थिर सरकार, सुशासन र समृद्धिको पक्षमा प्रष्ट जनादेश दिनुभएको छ। वर्तमान सरकार गठन हुँदा पाएको मुख्य जिम्मेवारी निर्वाचन सम्पन्न गराउनु थियो, तर हामीले यो जिम्मेवारी लिँदा देशको सुरक्षा अवस्था संवेदनशील थियो, सुरक्षाकर्मीका हतियार खोसिएका थिए, राजनैतिक दलहरूबीच सम्वादहीनता थियो, समग्रमा एक प्रकारको कानूनी र राजनीतिक शून्यता थियो। यी सबै परिदृश्यका बीच 6 महिनाभित्र निर्वाचन सम्पन्न गरेर देशलाई संविधान र लोकतन्त्रको मार्गमा ल्याइ छाड्ने प्रतिबद्धताका साथ हामीले यो जिम्मेवारी लिएका थियौं, जुन सहज कार्य थिएन। तर सरकारले आफ्नो सम्पूर्ण शक्ति, स्रोत र प्रतिबद्धता यस कार्यमा समर्पित गर्यो।
कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विभिन्न जटिलता र व्यवधान बेहोरेर पनि निर्वाचन आयोगले घोषित मितिमै स्वच्छ निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गरेको बताउनुभयो।
निर्वाचनमा उपलब्ध भएसम्म स्थानीय स्रोत साधनलाई अधिकतम उपयोगमा ल्याइएको थियो भने कागजको प्रयोगलाई न्यूनीकरण गरिएको थियो। साथै विगतका निर्वाचनमा प्रयोग भई मौजात रहेका निर्वाचन सामग्रीको यस निर्वाचनमा पुनः प्रयोग गरिएको थियो। यो निर्वाचन नियमित निर्वाचन नभएर विशेष परिस्थितिमा भएको निर्वाचन थियो। यस परिस्थितिमा आयोगको सक्रियता र सहजीकरण तीनै तहका सरकार, राजनीतिक दल, नागरिक समाज, संचार जगत लगायत सबै सरकारवाला निकायको साथ सहयोग र सहकार्यमा निर्वाचन सम्पन्न भएको हो। विगतका निर्वाचनमा आचार संहिता, उम्मेद्वारको योग्यता, निर्वाचन सुरक्षा तथा कर्मचारीको आचरणजन्य विषयका कारण देखाइ विवाद देखिने गरेकोमा यस निर्वाचनमा त्यस्ता प्रकारका विवादहरू एकदमै न्यून रहे। निर्वाचन बदरका लागि एउटा पनि उजुरी परेन। यस निर्वाचनमा विभिन्न 8 देशका निर्वाचन व्यवस्थापन निकायका 24 प्रमुख प्रतिनिधिहरू, 22 कूटनीति निकायका 164 प्रतिनिधि तथा 3 अन्तर्राष्ट्रिय संस्थाबाट 39 पर्यवेक्षकहरूले निर्वाचनको पर्यवेक्षण गरी निर्वाचन शान्तिपूर्ण भएको, मतदाताको सहभागिता उत्साहजनक रहेको अनि शान्तिपूर्ण निर्वाचन भनी यस निर्वाचनलाई मूल्याङ्कन गरी प्रशंसा सहितका प्रतिवेदनहरू प्राप्त भएका छन्।
कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले गत भदौ 23 र 24 गतेको नयाँ पुस्ताका युवाको आन्दोलनपछि विघटन भएको प्रतिनिधि सभा निर्वाचनपछि नयाँ वातावरण बनेको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, मन्त्रीगण, नवनिर्वाचित सांसद, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख लगायत उपस्थित हुनुहुन्थ्यो। भोलि बिहिबार ज्येष्ठ सदस्य केसीले प्रतिनिधि सभाका नवनिर्वाचित बाँकी 274 जना सदस्यलाई शपथ गराउनुहुने संघीय संसद सचिवालयले जनाएको छ। प्रधानमन्त्री सुशीला कार्कीले 3 महत्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले भदौ 23 र 24 गतिको घटना सम्बन्धी जाँचबुझ आयोग 2082 प्रतिवेदन, नेपाल बाल संगठन र बाल मन्दिर सम्बन्धी उच्च स्तरीय जाँचबुझ आयोग 2077 प्रतिवेदन र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र 2082 सार्वजनिक गर्ने आज निर्णय गर्नुभएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो। प्रधानमन्त्री कार्कीले भदौ 23 र 24 घटनाका सम्बन्धमा जाँचबुझ आयोगले दिएको प्रतिवेदन संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गर्नुभएको छ। यसअघि हिजो उहाँले नेपाल बाल संगठन र बाल मन्दिर सम्बन्धी उच्च स्तरीय जाँचबुझ आयोग 2077 प्रतिवेदन संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गर्नुभएको थियो। यस्तै उहाँले गत चैत्र 3 प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र 2082 कार्यान्वयनको प्रक्रिया अघि बढ़ाउने निर्णय गर्नुभएको छ। संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी अमेरिकी विशेष दूत सर्जियो गोरले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेलाई बधाई दिनुभएको छ। विशेष दूत गोरले आज टेलिफोन गरी निर्वाचनमा प्राप्त जीतका लागि राष्ट्रपतिलाई बधाई दिनुभएको नेपाल स्थित अमेरिकी दूतावासले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सर्वोच्च अदालत, न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष 2081-82 प्रतिवेदन पेश गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले प्रतिवेदन पेश गर्नुभएको हो। मध्यपूर्व क्षेत्रमा भएको युद्धको प्रत्यक्ष असर नेपालको पर्यटन क्षेत्रमा पनि परेको छ। पोखराबाट संवाददाता गौरव त्रिपाठीको रिपोर्ट।
मध्य पूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घट्दै गएको छ। अमेरिका, इजरायल र इरान बीच तनाव बढ्दै जाँदा दोस्रो मुख्य पर्यटकीय सिजनमै पोखरामा पर्यटक आगमन घट्दै गएको सरकारवालाहरूले बताएका छन्। खास गरी युरोप र अमेरिकाबाट आउने पर्यटकको मुख्य ट्रान्जिट दुबई, कतार र साउदी अरेबिया युद्ध प्रभावित हुँदा पर्यटक आगमन प्रभावित भएको उनीहरूको भनाइ छ। पोखरा आउने पर्यटकहरूले धमाधम होटल, ट्राभल र ट्रेकिङ बुकिङ रद्द गरिरहेको पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराई बताउनुहुन्छ।
नेपाल आउने कतार, दुबई त्यो ट्रान्जिटलाई नै बढी युज गर्ने र युरोपबाट पनि अहिले नेपालमा आउने भनेकै एडभेन्चर टुरिज्म र ट्रेकिङ एक्सपेडिसनको लागि र हाम्रो मनोरम दृश्य मनाउनेहरू, विशेष गरी युरोपबाट आउनेहरू त्यही रूट हुँदै आउने कारण र नेपालीहरू पनि अत्याधिक मात्रामा यो बेलामा नेपालमा विभिन्न ठाउँमा जानुपर्छ भन्ने मान्छेहरूको सबै 28 घण्टा 24 घण्टा फ्लाइटमा उडेर जहाँबाट उड्नु भएको छ उहीँ फर्किनु भएको छ।
युद्धको कारण ग्यास र इन्धन अभावले पोखरामा व्यवसायहरू पनि समस्यामा पर्न थालेका छन्। होटल एसोसिएसन पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले अन्नपूर्ण पदयात्राको दोस्रो ठूलो सिजनमा समेत अपेक्षाकृत पर्यटकहरू नआएको बताउनुभयो।
अन्नपूर्ण पदयात्रामा जाने मार्च, अप्रेल, मे भनेको दोस्रो सिजनको रूपमा हामी लिन्छौँ, तर अहिलेको मध्य पूर्वको जुन अवस्था छ त्यसले गर्दा नेपालमा युरोपियन पर्यटक र अमेरिकन पर्यटकहरू पदयात्राको लागि आउनुहुन्छ र त्यो द्वन्द्वको कारणले गर्दा अमेरिकन पर्यटकहरू एकदमै न्यून।
पोखरामा पर्यटन क्षेत्रमा मात्रै 600 अर्बको लगानी रहेको छ। अमेरिका र इरान बीचको युद्धका कारण पोखरामा पर्यटकीय गतिविधिका लागि हुने अग्रिम बुकिङ रद्द भइरहेको पर्यटन व्यवसाय नेत्र पौडेल बताउनुहुन्छ।
चियामा लडाईँ भइरहेछ, इरान अमेरिका र इजरायलसँगको लडाईँले गर्दा जहाजहरू क्यान्सल भएको अवस्था छ। त्यो अवस्थामा हाम्रा होटलका ट्राभलका ट्रेकिङका सबै बुकिङहरू रद्द हुने क्रम बढेको देखिन्छ।
पोखरामा दैनिक 40,000 पर्यटक राख्न सक्ने क्षमताका होटलहरू रहेका छन्। कोरोना भाइरसको महामारी पछि बिस्तारै लयमा फर्कन्दै गएको नेपालको पर्यटन व्यवसाय मध्य पूर्वमा बढ्दो तनावले फेरि प्रभावित हुने देखिएको छ। गौरव त्रिपाठी, रेडियो नेपाल।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ हजुर।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
ब्रेक पछि अब बाँकी समाचार। सुर्खेतकी 16-वर्षीय इनिसा बिकको बलात्कार र हत्या भएको घटनामा जिल्ला प्रहरी कार्यालयले सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ। इनिसाको मृत्यु सामूहिक बलात्कारबाट नभई मुख्य अभियुक्तसँगको शारीरिक सम्पर्कका क्रममा लागेको गहिरो चोट र त्यसबाट भएको रक्तस्रावका कारण भएको निष्कर्ष सहितको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिल कार्यालयमा बुझाइएको सुर्खेतका प्रहरी प्रमुख एसपी सुधीर राज शाहीले जानकारी दिनुभयो। गत फागुन 23 गते वीरेन्द्रनगर नगरपालिका एकी इनिसा विद्यालय जाने भन्दै घरबाट निस्किएकी र सोही दिन वीरेन्द्रनगर 4 स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा प्रहरीले उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याए पनि चिकित्सकले इनिसालाई मृत घोषणा गरेको थियो। उक्त घटनामा अन्य 3 युवालाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर अन्तर्गत सड़क सुधारसँगै कालोपत्र निर्माण कार्य तीव्र गतिमा अघि बढ़ेको छ। गत वर्ष पहिलो पटक कालोपत्रका लागि 3 अर्ब रूपियाँ भन्दा बढ़ीको ठेक्का भएपछि निर्माण कार्यले गति लिएको हो। सड़क विभाग अन्तर्गत उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना खुलालु सरिसल्ला सड़क आयोजना कोल्टीका अनुसार करिडोरको 50 किलोमिटर सड़क खण्डमा कालोपत्र सहित सुधार कार्य शुरू गरिएको छ। अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानसँग जारी द्वन्द अन्त्य गर्ने उद्देश्यले 15 बुँदे युद्ध विराम प्रस्ताव अघि सारेको छ। प्रस्ताव हालसम्म सार्वजनिक नगरे पनि इरानले युद्ध विराम प्रस्ताव प्राप्त गरेको पाकिस्तानले जनाएको छ। अमेरिका र इरान बीचको वार्ताका लागि पाकिस्तानले मध्यस्थताको भूमिका निर्वाह गरेको छ। इजरायलका एक मन्त्रीले युद्ध विराम प्रस्ताव राम्रो भए पनि इरानले भने अस्वीकार गर्न सक्ने दावी गर्नुभयो। इरानले साउदी अरेबिया र कुवेतमा आज पनि ड्रोन आक्रमण गरेको जनाएको छ। अब आर्थिक समाचार।
चितवन जिल्लामा कोरोना महामारीका कारण बन्द भएका विभिन्न उद्योगहरू अझै पनि सञ्चालनमा आउन सकेका छैनन्। कोविडका कारण बन्द भएका 16 इटा उद्योगहरू मध्ये 2 मात्र हाल सञ्चालनमा आएका छन्। चितवन इटा उद्योग संघका अध्यक्ष नारायण सापकोटाले कोविडपछि बन्द भएका 2 उद्योग मात्र पुनः सञ्चालनमा आएको जानकारी दिनुभयो। चितवन जिल्लामा विक्रम सम्वत 2040 व्यावसायिक इटा उत्पादन शुरू भएको थियो। अध्यक्ष सापकोटाका अनुसार पूर्वबाट त्यहाँ आउने इटाको अस्वस्थ प्रतिस्पर्धा, माटो, कोइला र शक्तिको अभाव लगायतका कारण उद्योगहरू बन्द भएका हुन्। अहिले चितवनमा पूर्वबाट आउने इटाको भरमा भौतिक पूर्वाधार निर्माणका कामहरू भइरहेको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो। नेपाल उद्योग वाणिज्य महासंघको 60 वार्षिक साधारण सभा तथा निर्वाचनले निजी क्षेत्रका उद्योगी व्यवसायीहरू बीच चुनावी सरगर्मी बढ़दै गएको छ। महासंघको कार्यकारिणी समितिको 15 बैठकले गरेको निर्णय अनुसार यही चैत 29 गते महासंघको साधारण सभा र त्यस लगतै चैत 30 गते निर्वाचन हुने कार्यक्रम तय गरिएको छ। महासंघका अनुसार साधारण सभा ललितपुर को ग्वारको स्थित होटल रोयल टुलिपमा प्रारम्भ भई काठमाडौँको कमलाज स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न हुनेछ। नेपाल उद्योग वाणिज्य महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने र अन्य पदहरूमा निर्वाचन हुने व्यवस्था रहेको छ। वरिष्ठ उपाध्यक्ष पदका लागि 2 छुट्टा छुट्टै प्यानलको घोषणा गरी उद्योगी व्यवसायीहरू चुनावी प्रतिस्पर्धामा अघि बढ़ेका छन्।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
कर्णाली प्रदेशले प्रधानमन्त्री कपमा पहिलो जित निकालेको छ। कम एक फलको प्रतिस्पर्धामा कर्णालीले कोशी प्रदेशलाई 16 रनले हरायो। जितको लागि 152 रनको सहज लक्ष्य पाएको कोशी 44.4 ओभरमा अल आउट हुँदै 135 रनमा रोकिँदा हार बिहोर्न बाध्य भयो। त्यसअघि जनकपुरको राम जानकी बहुद्देश्य स्टेडियममा पहिले ब्याटिङ गरेको कर्णालीले मात्र 39.1 ओभरमा सबै विकेट गुमाएर 151 रन बनायो। अर्को खेलमा मध्य प्रदेशले पनि पहिलो जित निकालेको छ। खेलमा मध्यले सुदूरपश्चिम प्रदेशलाई 5 विकेटले हरायो। जितको लागि 161 रनको सामान्य चुनौती मध्यले 38.4 ओभरमा 5 विकेट गुमाउँदै पूरा गर्यो। ब्रिगन्जको नारायणी क्रिकेट मैदानमा मध्यले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले 43.2 ओभरमा संघर्ष गर्दै 160 रन मात्र बनाए। फिफा सिरिज 2026 लागि 32 सदस्यीय नेपाली राष्ट्रिय महिला फुटबलको प्रारम्भिक टोली घोषणा गरिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले थाइल्याण्डमा आयोजना हुने सिरिजको तयारीका लागि बुधबार टोलीको नाम सार्वजनिक गरेको हो। फिफा सिरिज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिता हो जसले विभिन्न राष्ट्रका टोलीलाई प्रतिस्पर्धात्मक अभ्यासको अवसर प्रदान गर्छ। सिरिजमा नेपाल आयोजक थाइल्याण्ड सहित न्यू क्यालेडोनिया डीआर कंगो छन्।
खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम आगामी 24 घण्टामा कोशी र गण्डकी प्रदेशको पहाड़ी र हिमाली भूभाग तथा बागमती प्रदेशको हिमाली भूभागको एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। निर्वाचन मार्फत व्यक्त मतले जनप्रतिनिधिको काँधमा ठूलो दायित्व आएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। कतै पनि पुनः मतदान गर्नु नपर्ने गरी सम्पन्न सफल निर्वाचनको मानक आगामी निर्वाचनहरूमा पनि कायम गर्नुपर्नेमा प्रधानमन्त्री सुशीला कार्कीको जोड़। प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूले भोलि शपथ लिनुहुँदै प्रधानमन्त्री कार्कीद्वारा भदौ 23 र 24 गतेको घटना सम्बन्धी जाँचबुझ आयोग 2082 प्रतिवेदन सहित तीनवटा महत्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय। इरानमा जारी द्वन्द्व अन्त्य गर्न अमेरिकाद्वारा 15 बुधे युद्ध विराम प्रस्ताव र प्रधानमन्त्री कप क्रिकेटमा कोशीलाई 16 रनले पराजित गर्दै कर्णाली प्रदेश पहिलो जीत हात पार्न सफल। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।